नमस्कार, कार्यक्रम रोजगारी र अवसरमा यहाँलाई स्वागत छ। रेडियो नेपालबाट हरेक हप्ताको बिहिबार बिहान 7 बजेको समाचारपछि तपाईँ यो कार्यक्रम सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी आन्तरिक तथा बाह्य रोजगारीका अवसर, त्यसका सम्भावना र भइरहेका प्रयासहरूका बारेमा कुराकानी गर्ने गर्छौँ। आज सुदूरपश्चिम प्रदेशतर्फ जाँदैछौँ। बढी मालिका नगरपालिका भन्ने बित्तिकै धार्मिक तथा प्राकृतिक पर्यटनको प्रचुर सम्भावना बोकेको पालिका पनि हो र हरेक वर्ष भारतमा रोजगारीका लागि त्यहाँबाट जाने नागरिकहरूको संख्या रहेको पालिका पनि हो। यसर्थ आन्तरिक रोजगारीका लागि बाह्य रोजगारीको लागि जाने बाध्यता अथवा एउटा प्रचलन छ, एउटा लहर छ, त्यसलाई रोक्न पालिकाले के कस्ता प्रयास गरेका छन् आज हामी कुराकानी गर्दैछौँ। हामीसँग हुनुहुन्छ बढी मालिका नगरपालिकाका प्रमुख अमर बहादुर खड्का। हजुर, यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद। सम्पूर्ण श्रोता महानुभावहरूमा हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु बढी मालिका नगरपालिकाको तर्फबाट।
सुरुमा चाहिँ नगरपालिकामा त्यहाँ रोजगार सेवा केन्द्र छ, रोजगार सेवा केन्द्रले के कस्तो काम गर्छ, कसरी काम गर्दै आएको छ जानकारी गराइदिनुहोस् न।
खास गरी रोजगार प्रवर्धन शाखाले हाम्रो बढी मालिका नगरपालिकाको पालिकाभित्रका सम्पूर्ण शाखाहरूबाट हुने कार्यक्रमलाई रोजगार सिर्जना हुने कार्यक्रमसँग कसरी टाइअप गर्न सकिन्छ, खास गरी आन्तरिक रोजगारी र बाह्य रोजगारीसँग सम्बन्धित र वैदेशिक रोजगारमा जाने मान्छेहरूका लागि पनि सहजीकरण गर्ने, त्यसलाई केही समस्या पर्दा अथवा व्यावहारिक हिसाबले समस्या पर्दा त्यसलाई कसरी समाधान गर्न सकिन्छ, आम रूपमा पालिकाको भित्रका नगरपालिकाभित्रका नागरिक र सब नगरवासीहरूलाई त्यो खालको सेवा प्रदान गर्दै आइरहेको।
हजुर, बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन गर्ने काम पनि स्थानीय पालिकाकै स्थानीय सरकारकै छ, यहाँहरूले तथ्याङ्क सङ्कलन गर्नु भएको छ कि छैन?
खास गरी हामीले बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलनको क्रममा चाहिँ हामीले केही डिटेलमा हामीले सङ्कलन गरेका छैनौँ, तर अहिले हामीले रोजगारीको सिलसिलामा बाहिर गएका युवाहरू बाहेक गाउँमै भएका युवाहरूको हकमा चाहिँ उहाँहरूलाई बोलाएर विभिन्न तालिमहरू, सिपमूलक तालिमहरू, विभिन्न रोजगारसँग सम्बन्धित कार्यक्रमहरूमा, क्षमता विकासका कार्यक्रमहरूमा र विभिन्न कृषि भेटनरी लगायतका सिपमूलक तालिमहरूमा चाहिँ उहाँहरूलाई समावेश गर्दै आइरहेका छन्।
प्राय जसो यो हरेक वर्ष बर्खे खेती सकिसकेपछि भारत जाने प्रचलन अथवा त्यो लहर रहेछ।
हजुरहरूले भनेकोमा पनि कामको सिजनमा आफ्नो काम सकेर काम नभएको बेला चाहिँ भारतको केही ठाउँहरूमा गएर मौसमी कामदारको रूपमा काम गर्ने र त्यहाँबाट फर्किने चलन पनि छ। त्यो सङ्ख्या अहिले पहिलाको भन्दा घट्ने प्लस र त्योभन्दा पनि अहिले गाउँमा नबसेर बालबालिका सहित बच्चाहरू सहित वा सपरिवार नै इन्डिया गएर उतै बालबालिकाहरूलाई पढाउने, उतै आफू पनि बस्ने र काम पनि गर्ने एक खालको जनशक्ति छ भने, अर्को चाहिँ बालबालिकाहरूलाई यतै बसाएर आफू चाहिँ श्रीमान श्रीमती नै विदेशमा भारत प्रवास गएर आमदानी गर्ने खालको सङ्ख्या पनि छ। यो विविध खालको छ। प्रवास जस्तै भारत बाहेक तेस्रो मुलुकमा जानेहरूको संख्या पनि त्यतिकै बढ्दो क्रममा देखिएको।
तेस्रो मुलुकको कुरा गरिहाल्नु भयो, अहिले अब स्थानीय पालिकाबाटै श्रम स्वीकृतिका कुरा, श्रम सम्बन्धी त्यो स्थानीय पालिकाबाटै गर्न मिल्ने सहजता पनि बनाइएको छ, प्रविधिले जोडिएको पनि छ, त्यहाँबाट पनि के सम्भव छ, गरिरहनु भएको छ?
अहिले हाम्रो पालिकाबाट पनि श्रम स्वीकृति लिनेहरूको संख्या बिस्तारै बढ्दै गइरहेको छ। यो वर्ष यो आर्थिक वर्षमा पनि केही श्रम स्वीकृति सहजीकरण गरेको हकमा चाहिँ 4 जनाको पालिकाको तर्फबाट गरेको देखिन्छ तथ्याङ्कीय हिसाबले। र बढी मालिका नगरपालिकाबाट गत 2 वर्षको तथ्याङ्क हेर्ने हो भने 215 जनाले राहदानी पासपोर्ट बनाएको र त्यसमा पनि पालिका तर्फबाट कर्मचारी साथीहरूले सहजीकरण गरेको, वैदेशिक रोजगारमा जानका लागि विभिन्न म्यान पावर मार्फत गए कि गएन, अहिले यतै हुनुहुन्छ कि भनेर बेला बेला उहाँहरूसँग वैदेशिक रोजगारसँग सम्बन्धित सूचनाहरू दिने, सहजीकरण गर्ने कामहरू भइरहेको छ। अब यसमा वैदेशिक रोजगार सम्बन्धी केस व्यवस्थापनका हिसाबले पनि पालिकाले 7 केस व्यवस्थापन गरेको छ। त्यसमा आर्थिक सहायताका कुराहरू 1 जनालाई भएको छ, 1 जना पालिकाकै तर्फबाट विदेशमा गएको मान्छे, उतै विभिन्न घटनाले गर्दाखेरि त्यही घटना भएर मृत्यु भएकोलाई शव झिकाउने कार्यमा पनि एकजनाको र उद्धार तथा खोज खोज तलास एउटा म्यान पावरबाट गयो, त्यो मान्छे अर्को म्यान पावरमा श्रम स्वीकृति नलिकन बसेको हकमा पनि एकजनालाई खोज तलास गरेर उद्धार गरेको स्थिति छ भने अब उनीहरूलाई घरसम्म ल्याउनका लागि शव चाहिँ घरसम्म ल्याउने कार्यमा पनि हामीले सहजीकरण गऱ्यौँ। अब मृत्युपछि मृत्युको क्षतिपूर्तिको लागि पनि सहजीकरण त्यही व्यक्तिलाई गऱ्यौँ, अर्को एकजनालाई छात्रवृत्तिको सहजीकरण गऱ्यौँ र आर्थिक सहायता पनि हामीले छजनालाई गऱ्यौँ पालिकाको तर्फबाट। अब यसरी सुरक्षित वैदेशिक रोजगारसँग सम्बन्धी परामर्श र सूचना गर्ने चाहिँ हामीले नियमित रूपमा सञ्चालन गर्दै आइरहेका छौँ यो तेस्रो मुलुकको हकमा, र खास गरी जिल्लाभरिको राजधानी सहजीकरण गर्ने कुरामा चाहिँ 1157 चाहिँ अहिले सामी कार्यक्रम अन्तर्गत हाम्रो बढी मालिका नगरपालिकाकै तर्फबाट एकजना हामीले कर्मचारी जिल्ला प्रशासनमा राजधानी शाखामा बस्ने गरिकन एकजना कार्यक्रम कर्मचारी रहेका छन् र पालिकामा पनि एउटा मनोसामाजिक विमर्शकर्ता रोजगार संयोजक लगायतको हामीले शाखा मार्फत त्यो कामहरू गर्दै आइरहेका छौँ।
हजुर, अघि यहाँले तालिमको कुरा गर्नुभयो, सामी परियोजनाले पनि विभिन्न तालिमहरू सञ्चालन गर्दै आएको छ, यद्यपि नगरपालिकाले पनि आफैले स्वरोजगारका लागि अनि सिपमूलक रोजगारीका लागि विभिन्न तालिमहरू गर्ने गर्छ। यहाँहरूले तालिमका विषयहरू छनौट गर्दाखेरि कसरी गर्नुहुन्छ? किनभने एकातिर रोजगारीका लागि भारततिर जाने हुनुहुन्छ, अर्को तेस्रो मुलुकको लागि रोजगारीका लागि जाने हुनुहुन्छ, अरू कोही फेरि स्वरोजगार भएर आफ्नै पालिकामा बस्नेहरू पनि हुनुहुन्छ, तालिमको छनौट कसरी गर्नुहुन्छ नि?
तालिमको छनौट चाहिँ व्यक्तिको जो जुन व्यक्ति हामीले खास गरी वडा स्तरमा चाहिँ वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरू मार्फत त्यहाँ भएको बेरोजगार युवाहरूको तथ्याङ्क सङ्कलन उहाँहरूले गर्नुहुन्छ र त्यो आधारमा उहाँहरूले सङ्कलन गरेको तथ्याङ्क आधारमा उहाँहरूलाई हामी अन्तर्क्रिया गर्छौँ। तपाईँहरू कुन खालको तालिम विभिन्न गैर सरकारी संस्था हाम्रै पनि तालिमहरू उद्यम शाखाको पनि कार्यक्रमहरू मेजेपको कार्यक्रमहरू हुन्छ र अन्य हामीले कृषि शाखा विभिन्न गैर सरकारी संस्थाहरू जस्तै अहिले हामीसँग युनिसेफ लगायतको इडब्लुपिएन भनेर सशक्त महिला समृद्ध नेपाल कार्यक्रम पनि सञ्चालन भएको छ, उहाँहरूसँग सहजीकरण गरेर उहाँहरूको पहिला त व्यक्तिको चाहना के छ, कुन खालको सिप उसले सिक्न चाहिरहेको छ, आधारभूत सिप उसँग के छ र त्यो आधारमा हामीले तालिमको छनौट गर्छौँ। दोस्रो, त्यो तालिम उहाँले कुनै मान्छेले तालिम लिन खोज्यो अथवा त्यहाँ आफ्नो तालिम लिएको कुरा चाहिँ व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सक्छ कि सक्दैन, अथवा जिल्लामै त्यो सम्भावना छ कि छैन, पालिकामै सम्भावना छ कि छैन, त्यो कुराहरू पनि हामीले विश्लेषण गर्छौँ र त्यो आधारमा तालिममा छनौट गरेर त्यसरी उहाँहरूलाई तालिममा सहभागी गराउँछौँ र तालिममा सहभागी गराउनु मात्रै ठुलो कुरा होइन, उहाँको निरन्तरताको लागि हामीले बेला बेला अनुगमन गर्ने, उहाँहरूको घर परिवारसँग समन्वय गर्ने, त्यसलाई तालिम पछि पनि हामीले उहाँहरूको रोजगारीको लागि विभिन्न निकायहरूसँग समन्वय गरेर रोजगारीको ग्यारेन्टी गर्ने खालको वातावरण पनि हामीले सँगै गरिरहेका
छौँ। नगरपालिकाले 5 वर्षे रोजगार रणनीतिक योजना बनाउने एउटा सुरुवात अथवा त्यो घोषणा पनि गरेको थियो, अहिले यो योजना बनेको छ कि छैन?
5 वर्षे रोजगार रणनीति योजना हाम्रो बनेको छ, त्यसलाई कार्यान्वयन यो वर्षबाट हामीले गत वर्ष बनायौँ, यो वर्षबाट हामीले कार्यान्वयनको चरणमा गएका छौँ र त्यो गर्दाखेरि चाहिँ हामीले सेक्टर वाइज हिसाबले हामीले छनौट रणनीति बनाउने कुरा गरेको छौँ। जस्तै कृषि र पशुपालनको रोजगारी सिर्जना गर हुने वातावरणहरू के हुन्छ, जस्तै अब त्यो कृषिलाई तपाईँको यातायात र पर्यटनसँग जोड्नुपर्ने आवश्यकता छ, यातायात नभइकन कृषिको उत्पादन पनि हामीले उत्पादन गर्छौँ बजारसम्म पुर्याउनका लागि यातायातको व्यवस्था अथवा सडक सञ्जाल छ कि छैन त्यो खालको वातावरणसँग सँगै, र अर्को भनेको कृषिलाई पर्यटनसँग र यातायातसँग पनि जोड्नुपर्ने आवश्यकता महसुस गरेका छौँ। त्यो भएको हुनाले हामीले बढी मालिका नगरपालिकाले कृषि पर्यटन र यातायातलाई जोडेर हामीले कृपया मोडल भनेर भनेका छौँ। कृपया मोडल अन्तर्गत कृषिलाई पर्यटनसँग कसरी जोड्ने, यातायातसँग कसरी जोड्ने, पर्यटनलाई यातायातसँग कसरी जोड्ने र कृषिसँग कसरी जोड्ने भनेर त्यो हिसाबले हामीले गर्न खोजिरहेका छौँ। खास गरी अब बढी मालिका पर्यटकीय सम्भावना भएको अहिले भर्जिन एरिया कृषिको धार्मिक सांस्कृतिक र पुरातात्विक हिसाबले र पर्यावरणका हिसाबले पनि सुन्दर बढी मालिका क्षेत्रमा अहिले पर्यटकहरूको सङ्ख्या आन्तरिक र बाह्य पर्यटकहरूको सङ्ख्या बढिरहेको छ, त्यसमा हामीले कृषिको हिसाबले चाहिँ गोठहरू छन् माथि लेखतिर, त्यसलाई गोठ सुधार वा खर्क स्टेको रूपमा कार्यक्रम कसरी गर्न सकिन्छ, अथवा त्यो खर्क स्टे भनेको आएका आन्तरिक पर्यटकहरू अथवा बाह्य पर्यटकहरूलाई गोठहरूमा तपाईँको खर्कहरूमा चाहिँ हस्पिटालिटीको कुराहरू, उहाँहरूलाई खानपानको व्यवस्थापन कसरी गर्ने, खानामा कस्तो सुधार गर्नुपर्छ, सबै कुराहरू हामीले त्यसरी जोड्न खोजेका छौँ र पशुपालनसँग त्यसरी जोड्दाखेरि चाहिँ हामीले सहजीकरण हुन्छ। अर्को हाम्रो स्थानीय रैथाने बालीको उत्पादनलाई प्रवर्धन गर्ने, बाजुरा आएको मान्छेले रित्तै नजाओस् अथवा यहाँको सिमी, यहाँको अर्ग्यानिक चिजहरू अथवा तपाईँको रैथाने चिजहरू, कोदो फापर अथवा अन्य चिजहरू लगेर जाओस् भन्ने हिसाबले पनि हामीले जोड्न खोजिरहेका छौँ। एक गाउँ एक कृषि प्राविधिक कार्यक्रम पनि हामीले सञ्चालन गरेका छौँ र कृषि प्राविधिकलाई चाहिँ त्यो कम्तीमा त्यहाँ किसानहरूको बाली बारीमा पशुपालनमा केही समस्या नआओस् भनेर पनि हामीले त्यो खालको रणनीति लिइरहेका
छौँ।
अर्को सिप र रोजगारसँग कुरा गरिरहँदाखेरि चाहिँ हामीले युवाहरूलाई, महिलाहरूलाई, दलितहरूलाई र विपन्न तथा रोजगार बेरोजगार नागरिकहरूलाई लक्षित गरेर सिपमूलक तालिमहरू सञ्चालन गरेका छौँ। त्यो सिपमूलक तालिम भनेको अहिले दुईवटा कुरा, एउटा चाहिँ महिलाहरूले धेरै जसो सिलाइ कटाइको तालिमहरू लिन खोज्ने र अब अहिले बुटिकको कुरा भयो, होटल तथा पर्यटन सेवाको कुराहरूलाई जोड्यौँ, अनि कृषि पशुपालनको कुराहरू, अब खाद्य प्रशोधन भनेको हाम्रो रैथाने बालीहरू उत्पादन गरेको कोदो फापर जौहरूलाई प्रशोधन कसरी गर्ने, खाद्य प्रशोधनका कुराहरू, आय आर्जनमुखी त्यस्ता तालिमहरूलाई हामीले महत्त्व दिएका छौँ र यसलाई अब स्थानीय आवश्यकता अनुसार बजारको माग अनुसार पनि हामीले सिप विकासका कार्यक्रमहरू सञ्चालन गर्ने नीति लिएका छौँ। अहिले अब यो प्रधानमन्त्री रोजगार कार्यक्रमलाई अहिले नयाँ कार्यक्रमको रूपमा नाम फरक गरेको छ, यसलाई राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम भनेर नेपाल सरकारले संशोधन गरेर 2082 सञ्चालन तथा व्यवस्थापन निर्देशिका भनेर लागू गरेको छ। यसमा पनि खास गरी रोजगारमूलक तालिमहरू, सिपहरू, उद्यमशीलता प्रवर्धन गर्ने खालका, स्थानीय स्तरका रोजगारी सृजना गर्ने खालका कार्यक्रमहरूलाई प्राथमिकता दिएको हुनाले यसमा पनि हामीले विशेष यही माथि भनेका कुराहरूलाई हामीले लक्षित गरेर कार्यक्रम गरेका छौँ र विशेष गरी अहिले हामीले पछिल्लो अवस्थामा साना व्यवसायहरू, तपाईँको स्थानीय उद्यम र स्थानीय उद्यम र साना व्यवसाय प्रवर्धनसँग सम्बन्धित, जिल्ला घरेलु तथा साना उद्योग व्यवसायसँग सम्बन्धित कार्यक्रमहरू उहाँहरूसँग पनि जोडिएर काम गरेका छौँ। अर्को पछिल्लो अवस्था भनेको डिजिटल सिपसँग जोडेर नयाँ रोजगारीको अवसरका लागि हामीले डिजिटल साक्षरताका कार्यक्रमहरू, कम्प्युटर, इन्टरनेट, डिजिटल अनलाइनसँग सम्बन्धित रोजगारी सिर्जना के गर्न सकिन्छ, त्यो कुराहरूलाई पनि अहिले प्रविधिमा आधारित व्यवसायमा कसरी जोड्ने, अथवा हामीले स्थानीय उत्पादनलाई अहिलेको प्रविधिमा चाहिँ बजारीकरण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि हामीले सँगै जोडेका छौँ। यो वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई पनि पुनः एकीकरणको कुराहरू, उहाँहरूलाई आइसकेपछि सिप पनि ल्याउनु भएको छ, श्रम गर्नुभएको छ, उहाँले पैसा पनि ल्याउनु भएको छ, सिप र सम्पत्तिलाई स्थानीय पुँजीमा, पुँजीलाई कसरी बढाउन सकिन्छ भनेर उहाँहरूलाई त्यो खालको वातावरण पनि हामीले सँगसँगै गरिरहेका छौँ र हामीले बढीमालिका नगरपालिकाले एउटा नमुना कामको रूपमा अब आउने दसैँभन्दा अगाडि अथवा भदौ अथवा असोजको महिनासम्म हामी स्थानीय एउटा कोदो कुकी बिस्कुटको उद्योगको रूपमा हामी इस्टाब्लिसको सामानहरू सबै आइसकेको छ। अब उत्पादन चाहिँ हामी असलसम्म उत्पादन गर्ने गरिकन लागेका छौँ र स्थानीय उत्पादन भएको कोदो बिस्कुट अथवा जौ अथवा मकै, स्थानीय रेसिपी मिलाएर हामीले स्थानीय दिवा खाजासँग कसरी जोड्न सक्छौँ भन्ने हिसाबले लागिरहेका छौँ।
हजुर, यहाँले अघि पनि जोडिहाल्नुभयो यो पर्यटनको एकदम प्रचुर सम्भावना बोकेको र प्रविधिको विकाससँगै अहिले बल्ल बढी मालिकालाई विश्वले चिनिरहेको अवस्थामा अब पर्यटन प्रवर्धनका विभिन्न कार्यक्रमहरू भइरहेको छ, कतिपय होमस्टे सञ्चालनमा होलान्, ट्रेकिङ गाइडका कुरा आउँछ, स्थानीय हस्तकलाका कुरा आउँछ, यी सबै कुरामा जोडिएका जो स्वरोजगार उद्यमीहरू हुनुहुन्छ उहाँहरूलाई सहुलियत कर्जाको आवश्यकता पर्न सक्छ, अनुदान र बजार पहुँचको पनि आवश्यकता पर्न सक्छ। यसको व्यवस्था पालिकाले केही गरेको छ? कसरी उहाँहरूलाई अगाडि सँगसँगै लैजाँदै हुनुहुन्छ नि?
यसमा दुईटा कुरो, अब हामीले पालिकाको तर्फबाट ग्लोबल आइएमई ब्याङ्क लगायतका निजी क्षेत्रका ब्याङ्क र सरकारी ब्याङ्क, राष्ट्रिय वाणिज्य ब्याङ्क लगायतसँग समन्वय गरेर सस्तो कर्जाको रूपमा पनि कसरी सहजीकरण गर्न सकिन्छ, वित्तीय साक्षरताका कुराहरू र उहाँहरूसँग तपाईँको कतिपय साना व्यवसायहरूलाई बिना धितोको कुराहरूलाई कसरी जोड्न सकिन्छ, त्यो कुराहरू पनि हामीले अगाडि बढाएका छौँ। अहिले प्रदेश सरकारले पनि कृषि कर्जाको रूपमा सम्पूर्ण हिसाबले उहाँले कृषि कर्जा को ब्याज अनुदानको व्यवस्था गरेको छ कृषि र भेटनरीको हकमा। उहाँहरूलाई त्योसँग पनि सहजीकरण गरेर हामी अगाडि बढेका छौँ र कतिपय अवस्थामा चाहिँ धितो पुग्दैन, स्थानीय स्तरमा चाहिँ त्यो धितो नपुगेको हकमा चाहिँ सहुलियत दरको लोनको लागि पनि हामीले सहजीकरण गरेका छौँ। र खास गरी अहिले बढी मालिका क्षेत्रमा चाहिँ होटल क्षेत्रका मान्छेहरूलाई लगानी गर्ने वातावरणका लागि पनि हामीले सङ्घीय स्तरमा पनि त्यो नीति संशोधन गर्नुपर्छ भनेर माग गरिरहेका छौँ। र हामीले ट्रेकिङ गाइडको तालिम गरायौँ, होमस्टेको तालिम गरायौँ, पोर्टरको तालिम गरायौँ र अब यसलाई सूचीकृत गरेर नीतिगत हिसाबले हामीले अगाडि बढाउन खोजिरहेका छौँ। हिजो मात्रै पालिकाको तर्फबाट बढी मालिका क्षेत्रको सांस्कृतिक प्रवर्धन, आन्तरिक पर्यटन, बढी मालिका नगरपालिकाभित्रका नौवटै भित्रका पुरातात्विक, सांस्कृतिक, धार्मिक, मठ मन्दिर लगायतका क्षेत्र, देवाल लगायतका क्षेत्रहरूलाई प्रवर्धन गर्न र बढी मालिकालाई मेन पर्यटकीय गन्तव्यको रूपमा अगाडि बढाउनका लागि हामीले बढी मालिका पर्यटन विकास समिति गठन गऱ्यौँ र त्यो मार्फत पनि हामीले पर्यटनका कामहरूलाई अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छौँ। र नेपाल सरकारले पनि भर्खरै बढी मालिका क्षेत्रमा टेलिफोनको टावरहरू थिएन, अस्ति भर्खरै मात्रै काठमाडौँ गएर मन्त्रीजीसँग समन्वय गरेर त्यो खालको वातावरणका लागि अब दुई चार दिनमा टावर चाहिँ निर्माण हुन थालेको कुरा यो रेडियो नेपाल मार्फत खबर गर्न पाउँदा खुसी लागेको छ।
हजुर, यहाँहरूले यति धेरै सम्भावनाहरू आफ्नो पालिकामा देखेर कार्यक्रमहरू अगाडि बढाइरहँदा वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ, रोजगारीकै लागि भनेर बसाइ सर्ने अथवा तेस्रो मुलुक जानेको संख्या बढिरहँदा पालिकाको सन्देश के होला?
दुईटा कुरा चाहिँ, एउटा चाहिँ देशमै अब यो आम रूपमा परेको यो सामाजिक सञ्जाल तथा अहिले नेपालमा केही हुँदैन भन्ने मानसिकता, नकारात्मक कोणबाट मान्छेहरूको मानसिकता विकास भएको छ र हामीले केही गर्न सक्दैनौँ भन्ने, स्थानीय स्तरमा धेरै सम्भावना छन्, पैसाको स्रोत भनेको विदेशमा भन्दा स्थानीय स्तरमा बढी सम्भावना छ, तर त्यो सम्भावनालाई अहिलेको नवयुवाहरूले देखिराख्नु भएको छैन। विदेशमा भएका ठुल्ठुला कामहरू अथवा विदेशमा गएर धेरै डलर कमाउन सकिन्छ भन्ने सपना सामाजिक सञ्जाल मार्फत धेरैको मनोभावना त्यो भएको हुनाले त्यसलाई राष्ट्रिय स्तरमा एउटा सन्देश दिने गरिकन सङ्घ, प्रदेश र स्थानीय तह र विभिन्न सरकार निकाय, विशेष गरी सार्वजनिक मिडियाहरू, यो विभिन्न मिडियाहरू यो सामाजिक सञ्जाल मार्फत र मिडिया मार्फत यसलाई सहजीकरण गर्न अथवा यसलाई प्रभाव यो हो भनेर, सम्भावना नेपालमै छ, धेरै सम्भावना छ भन्ने खालको सन्देश नदिएसम्म हामीले स्थानीय तहले जति गरे पनि रोक्न सक्दैनौँ। केन्द्रीय स्तरमा पनि अहिले दुई तिहाईको बहुमतको सरकार छ तर पनि यो सङ्ख्या घटेको छैन। यो मान्छेमा आत्मविश्वासको कुरा चाहिँ सबैभन्दा ठुलो कुरा रहेछ। मे आत्मविश्वास जबसम्म बिल्डअप गर्न सक्दैनौँ, हाम्रो सम्भावना हाम्रै ठाउँमा छ, हामीले गर्नुपर्छ भन्ने खालको चेत जबसम्म पलाउँदैन तबसम्म यी हामीले जति कुरा गरे पनि तथ्याङ्कीय हिसाबले बाहिर जाने सङ्ख्या पनि घट्दैन, बाहिरबाट यता आउने सङ्ख्या पनि बढिरहेको पनि हामीले विश्लेषण गर्न सकेका छैनौँ। त्यो कुरालाई हामीले आत्मसात गर्नुपर्छ भन्ने कुरा लाग्छ।
हजुर, सूचना नपाएर अथवा सचेतनाका कार्यक्रमहरू नभएर पनि कतिपय चाहिँ बाटो नदेखेर पनि त जान सक्नुहुन्छ नि?
पहिलो कुरा चाहिँ हामीले घर परिवारमा नै जनशक्ति कस्तो बनाउँदैछौँ भन्ने कुरा चाहिँ घरबाट सुरु हुन्छ, त्यसपछि समुदाय स्कुलमा जान्छ, समुदायमा जान्छ, त्यसपछि अब पालिका स्तरको कुरा होला, जिल्ला स्तरको कुरा होला। त्यो भएको हुनाले हामीले हरेक नागरिकलाई सचेत बनाउने खालका कार्यक्रमहरू उसलाई सिपसँग जोडेर अब हामीले विद्यालय स्तरदेखि नै विद्यार्थीहरूको मनोबल बढाउने गरी हामी त हाम्रो देशमा हामीले विकास गर्नुपर्छ, हामीले सिपयुक्त जनशक्ति बनाउनुपर्छ र अहिलेको करिकुलमलाई चेन्ज गरेर व्यावसायिक सोचसहितको जनशक्ति, आफ्नो खुट्टामा आफै उभिने खालको जनशक्ति विकास गर्नका लागि पाठ्यक्रममा पनि परिवर्तन गर्नुपर्छ, त्यसमा अन्य कार्यक्रमहरूमा पनि त्यसमा सुधार गर्नुपर्छ। त्यो भएको हुनाले हामीले एउटा जनचेतनाका कार्यक्रम मात्रै गरिकन हुँदैन, त्योसँग अन्य कार्यक्रमहरू पनि सँगसँगै जोडेर ल्याउनुपर्छ, त्यही कुराहरू हामीले राख्नुपर्छ भन्ने कुराहरू राख्न चाहन्छु।
हजुर, अन्तिममा अब नगरको शक्ति भनेको जनसङ्ख्या हो, जनसङ्ख्या जति घट्दै गयो त्यति कार्यक्रमहरू घट्लान अथवा लक्षित नहुन सक्छ। यहाँहरूले धेरै प्रयासहरू गरिरहँदा आफ्नो नगरमा बस्ने नगरवासीहरूलाई रोजगारीका यी सम्भावनाहरू, कार्यक्रमहरू, रणनीतिक योजनाहरू आइरहँदा के भन्न चाहनुहुन्छ नि?
हामीले हाम्रो नगर हामीले बनाउने हो, यहाँको नगरवासीको सबैको एउटै नगर प्रमुख अथवा नगर उप प्रमुख अथवा त्यहाँ काम गर्ने जनशक्ति मात्रै पालिकाको मात्रैले गर्न सम्भव छैन। हरेक नागरिकले आफ्नो भूमिका, आफ्नो पदीय दायित्व अनुसारको जिम्मेवारी सबैले निर्वाह गर्न सक्यौँ। रोजगारी सम्भावना हाम्रै नगरमा छ, उत्पादन हामीले गर्यो भने उत्पादन हुने हो, हामीले बजारीकरण गर्यो भने बजारीकरण हुने हो। त्यो भएको हुनाले समग्र रूपमा त्यसलाई सकारात्मक कोणबाट हामीले पालिका बनाउने जिम्मा सबै हाम्रो हो भन्ने खालको सन्देश दिन चाहन्छु।
हजुर, कार्यक्रमको लागि महत्त्वपूर्ण समय दिनुभएकोमा यहाँलाई हार्दिक आभार।
रेडियो नेपाल परिवारलाई पनि मेरो तर्फबाट र पालिकाको तर्फबाट यी हामीले गरेका कामहरू सन्देश दिने खालको वातावरण बनाइदिनु भयो, त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हजुरलाई पनि धन्यवाद दिन चाहन्छु।
उहाँ हुनुहुन्थ्यो बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का। पालिका भित्रको रोजगारीका सम्भावना र पालिकाले गरिरहेका रोजगारीका कार्यक्रम र प्रयासहरूका बारेमा केही कुराकानी गर्ने प्रयास गर्यौं। आजलाई रोजगारी अवसर कार्यक्रम यति नै। प्रविधि संयोजनमा साथ दिनुभएकोमा प्राविधिक मित्र रामकृष्ण शाहलाई हार्दिक आभार व्यक्त गर्दै म मनुका कुँवर बिदा हुन्छु। नमस्कार।